SBS Radio.
यो चाहिँ अब यो पहिला दुइटैको जति बेला सम्म सिकेर आउँछ सम्झौता भयो त्योभन्दा अगाडिसम्मको दुइटै कदमहरू देशको लागि अनुपयुक्त थियो. बिचमा विभिन्न खालको नेगोसिएसन गरेर सिकेर आउटले चाहिँ पृथकतावादी चिन्तनलाई छोडेर मूलधारको राजनीतिमा आउने र जनअभिमत स्वीकारेर अगाडि बढ्ने भन्ने खालको मान्यतामा आइसकेपछि नेपाल सरकारले उनीसँग सम्झौता गरेको देखिन्छ. त्यो 11 बुँदाको सम्झौताले पनि त्यही देखाउँछ. अब यता विप्लवको चाहिँ पृथकतावादी नभए पनि उहाँको गतिविधिहरू चाहिँ हिंसात्मक भयो र मान्छेहरू मार्ने, आतंक सृजना गर्ने, बम पड्काउने यस्तो खालको गतिविधि भयो भनेपछि एक किसिमले सरकारमाथि एकदमै कडा खालको दबाब परेको देखिन्छ. एकातिर अब यो अन्तर्राष्ट्रिय लगानी सम्मेलन गर्न लागिराखेको, अर्कोतिर विभिन्न खालका उद्योगहरूमा खास गरी निजी क्षेत्रलाई केन्द्रित गरेर, हुन त ह्यान्डसेललाई बढी केन्द्रित गरेको थियो, त्यति हुँदाहुँदै पनि निजी क्षेत्रमाथि चाहिँ यस्तो असुरक्षा भएपछि लगानी बढ्दैन भन्ने हिसाबमा निकै कडा खालको प्रेसर सरकारमाथि परिराखेको हो. र यो कारणले गर्दाखेरि यहाँ अहिले झट्ट देख्दाखेरि चाहिँ त पृथकतावादीलाई चाहिँ अगाडि ल्याउने, पृथकतावादी आन्दोलन नचलाइराखेको, राजनीतिक आन्दोलनै गरिराखेको विप्लवलाई चाहिँ प्रतिबन्ध गर्ने, यो किन मिलेन भन्ने खालको जस्तो देखिन्छ. तर यसको अलिक सूक्ष्म विश्लेषण गरेर हेर्ने हो भनेदेखि विप्लव नेकपा माओवादी केन्द्रले जे गरिराखेको छ त्यहाँ चाहिँ उहाँहरूले यो अहिलेको प्रणालीप्रति नै विमति जनाएर उनीहरूले पूर्ण यो अहिलेको संसदीय खालको व्यवस्था जुन छ त्यसलाई विस्थापित गर्ने आन्दोलन भएको हुनाले एउटा सैद्धान्तिक रूपमा पनि यी अहिले जो जो शासनमा छन् नेकपा, नेपाल कम्युनिस्ट पार्टी, अरू पार्टीहरू, यो सबैको अस्तित्व नै नस्वीकारेको कारणले अब दुईटाको वैचारिक तनाव त त्यसै पनि हिँडाउने नै भयो. अर्को व्यावहारिक चाहिँ के भयो भने अलिकति सरकारले चाहिँ अहिले बढी नीति निर्माणतिर, नियम कानुन बनाउनेतिर, पोलिसीतिर बढी काम गर्यो. त्यसले गर्दाखेरि जनसरोकारका प्रत्यक्ष कामहरू सरकारले गर्न सकेको देखिएन. त्यसले गर्दा एक किसिमको अलि निराशा जनतामा भइराखेको र खास गरी एनसेललाई केन्द्रित गर्दाखेरि चाहिँ एनसेलले ट्याक्स नतिरेको कारणले र विवादित भइराखेको कारणले नागरिकहरूले ट्याक्स तिर्नुपर्छ भन्ने हुनाले एउटा सहानुभूति पनि
लिने पब्लिक रिलेसन यो ट्याक्टिक्स जस्तो मात्रै भयो, खालि मान्छेहरूलाई खुसी बनाउनलाई मात्रै ल ठिकै छ प्रतिबन्ध लगाउने भन्ने खालको कुरा आएको हो. त्यसो
त्यो खुसी बनाउने मात्रै भन्दा नि बाध्यतै भयो सरकारको काम त शान्ति सुरक्षा कायम गर्नु, देशमा शान्ति सुरक्षा र अमन चयन कायम गर्नु कुनै पनि सरकारको पहिलो प्राथमिकता हुने भयो. अब तपाईँको एकपछि अर्को गर्दै बम ब्लास्ट हुने र मान्छेहरू मारिने भइसकेपछि घर घरमा पनि निजी उद्योगीहरूको पनि, रोहन गुरुङको घरमा पनि ब्लास्टिङ भएर चाहिँ 4 घाइते हुने, क्षतिपूर्ति हुने देखेपछि र सरकारी मैले बुझेसम्म सरकारी सूचनामा चाहिँ अब यो निजी क्षेत्रका लगानीकर्ताहरू र खास गरी अलिकति विवादित भएकाहरूपट्टि बढी केन्द्रित भएर चाहिँ अब आक्रमण हुने भयो भन्ने भइसकेपछि एकातिर, अर्कोतिर अब जुन सोमनाथ पाण्डेजीको नेतृत्वमा उच्च स्तरीय वार्ता समिति सरकारले बनाइरह्यो त्यसले वार्ता गर्न कोसिस गर्दाखेरि वार्ता गर्न सकिएन भन्ने खालको कारणले पनि एक किसिमले अलिकति तनाव बढ्दै गयो. अर्को कुरो चाहिँ तपाईँको के पनि छ भनेदेखि खास गरी यो बिस्तारै ईदपछि अर्को गर्दै चन्दा सङ्कलनहरू बढ्दै गयो र स्थानीय स्तरमा चाहिँ जटिलता आउन थाल्यो भने भोलि स्थानीय सरकारहरूले काम गर्न नसक्ने अवस्थासम्म पुग्ने र यो नै भोलिको लागि सबैभन्दा ठुलो सुरक्षा चुनौती हुने भन्ने विश्लेषण सुरक्षा संयन्त्रहरूबाट, सुरक्षा क्षेत्रमा काम गरेका व्यक्तिहरूबाट पनि आइराखेको यी सबै कारणहरूले गर्दाखेरि चाहिँ सरकारले अब यो प्रतिबन्धको बाटो रोज्यो. यो बाटोबाट कन्फ्रन्टेसन नै बढी हुने हो, यसले समस्याको समाधान त दिन सक्दैन, समस्याको समाधान भनेको त अन्तिममा आएर वार्ता नै हुन्छ, वार्ता नै हुनुपर्छ। अब आजैको बन्द र यो प्रतिबन्धमाथि विप्लवले निकालेको विज्ञप्ति हेर्दाखेरि पनि उनीहरूले फेरि हामी जसरी पनि यसको प्रतिरोध गर्छौँ भनेर भनिराखेको कारणले देश त एक किसिमले तनावमा धुन्दमा फेरि पर्ने भयो र अन्तिममा त जो पिसिए पनि यो यो तकडाबाट त जो पिसिए पनि अन्तिममा त उनी नागरिकहरू नै बढी पिसिने भए, त्यस कारणले यो अहिले जे भइराखेको छ त्यसले सही तरिकाले अगाडि लाने चाहिँ देखिँदैन। तर सरकारको अगाडि तत्कालै अर्को त्यस्तो विकल्प भएको जस्तो पनि देखिएन के।
अब जस्तै विष्णुजी, अब हामीले अघि भर्खरै समाचारमा पनि भन्यौँ होइन, नेकपा पार्टीभित्रैबाट पनि शीर्षस्थ नेताहरूबाट यो विषयमा चाहिँ अलिकति फरक धारणाहरू, सरकारले जुन अहिले निर्णय गरेको छ, तत्कालमा लिएको निर्णय, पार्टीभित्र सल्लाह पनि भएको छैन, एउटा गम्भीर विषयमा यसरी निर्णय लिनु, पूर्व सरकारले चाहिँ वार्तालाई पहिला प्राथमिकतामा राख्नु पर्थ्यो भन्ने किसिमका असहमतिका कुराहरू पनि आइरहेका छन्। अब यो पार्टीभित्र नै फेरि एउटा वैचारिक द्वन्द्व सुरु गराएको हो कि यो विषयले, यहाँले चाहिँ के देख्नुहुन्छ?
यसो यो चाहिँ तपाईँको यो खास गरी नेकपाभित्र त्यहाँ दुईटा धार दुईटा लाइनको सङ्घर्ष अलिक पहिल्यैदेखि सुरु भएको हामीले देखेकै छौँ। त्यसैले चाहिँ अब यी जुन जुन इस्युहरू आउँछ उहाँहरूले त्यसमा छलफल गरिएन, नगरिकन गरियो भनेर भन्नुहुन्छ। वरिष्ठ नेताहरूमा पनि झलनाथ खनालले त यसको सपोर्टै गर्नुभएको देखिन्छ, अरू नेताहरू तिनजना चारजना नेताहरूले चाहिँ यसमा विमति राखेको देखिन्छ। एउटा चाहिँ यो आन्तरिक निश्चितै रूपमा प्रभावको दृष्टिकोणले भन्दाखेरि त अब उहाँहरूको भिन्न दृष्टिकोण आएपछि त्यसको प्रभाव बाहिर पर्ने भइहाल्यो। तर प्रक्रियागत कुरामा चाहिँ नेपाल सरकारले जुन खालका निर्णयहरू गर्छ, योभन्दा अगाडि पनि हामीसँग चाहिँ छलफल भएन, सिकेराउतको सवालमा पनि कुराकानी भएन भन्ने खालको ऊ छ। अब यो वार्ताका कुराहरू कतिपय केसमा चाहिँ अब यो पहिलो दोस्रो तेस्रो ट्र्याकबाट कतिपय बेला चाहिँ गोप्य तरिकाले गरेर परिणाम मात्रै आउँछ। अब उहाँहरूको त्यहाँको पार्टीभित्रको अन्तर सङ्घर्षको परिणाम पनि होला यो प्रतिक्रिया चाहिँ। तर प्रभावको दृष्टिकोणले भन्दाखेरि चाहिँ देशको त्यो पार्टीको वरिष्ठ नेताहरूले यसरी ऊ गरेपछि झन् त्यसलाई अलिकति असर त पुग्ने भयो। र यो अहिले मलाई लाग्छ यो जुन नेपाल सरकारले प्रतिबन्धै लाउने ऊ गरेका छ, त्यो चाहिँ एउटा अलिकति प्रेसरको ट्याक्टिक्स पनि हो कि जस्तो पनि मैले
भनेपछि। अब हजुर विष्णुजी, अब एक मिनट जति मात्र बाँकी छ हामीसँग, अन्त्यमा यो अब के केहीले चाहिँ अब फेरि द्वन्द्वकै जस्तो अवस्था सृजना हुन सक्ने चिन्ता व्यक्त गर्दाखेरि कतिको त्यो चिन्ता कतिको जायज हो त त्यसो भए?
होइन, अहिलेलाई त भइहाल्यो, अब तत्कालै, किनभने यो चाहिँ प्रतिक्रियात्मक रूपले उनीहरूले पनि सुरु गर्ने, अब आजै चाहिँ प्रदेश पाँचका जिल्लाहरू लगभग सबै पूर्ण रूपमा बन्द भए, असुरक्षाको वातावरण भयो, असुरक्षाको वातावरण भयो भनेपछि राज्यले सुरक्षा दिनु पर्यो, सुरक्षा दिएपछि उनीहरूले कन् फेरि प्रतिरोध गर्ने भयो, यो साइकलमा गएर एक किसिमले यसले त अब द्वन्द्वको सुरुवात त गरायो नै। अब यो द्वन्द्वको सुरुवात भए पनि यो अहिले त्यस्तो ठुलो भएर जाने, एकदमै उग्र भएर जान सक्ने र पहिलाको माओवादी जस्तो खालको द्वन्द्व विद्रोह हुने म सम्भावना देख्दिनँ। यसले चाहिँ लोकलाइज भन्छ नि, खास खास स्पेसिफिक ठाउँहरूमा त्यहाँ चाहिँ तनावहरू सृजना हुने त अवस्था देखियो।
हजुर, अब आउँदा दिनहरूमा अब अझै पनि यसबारे थप चर्चा त गर्ने नै छ। आजको लागि जस हामीलाई समय दिनुभएकोमा धेरै धेरै धन्यवाद विष्णुजी।
धन्यवाद
हरियालजी। र स्वाधीन काठमाडौँबाट द्वन्द्व समाधान विशेषज्ञ डाक्टर विष्णुराज उप्रेती नेपालमा भएको पछिल्लो राजनीतिक विकासबारे कुरा गर्दै, र अघि भने चाहिँ हाम्रो यो कुराकानी तपाईँले हाम्रो वेबसाइटमा केही बेरमा सुन्न सक्नुहुन्छ, sbs.com.au/nepali, र फेसबुक र ट्विटरमा @sbsnepalimा पनि यो कुराकानीको लागि लिङ्क राख्नेछ। अहिलेको लागि भने अब अस्ट्रेलिया सम्बन्धी कुराकानीतर्फ लागौँ।
Hear more stories in your language by visiting sbs.com.au.